बेटा वापस लौट जाओ, मैदान में जाने का इरादा ना करो। मेरे बाद अहले बैत को वतन कौन पहुंचाएगा? खवातीन की हिफाजत कौन करेगा? मेरी अमानतें किसके हवाले की जाएंगी? कुरान करीम की हिफाजत कौन करेगा? मेरी नस्ल किससे चलेगी? सामने दुश्मन का लश्कर पहाड़ों की तरह खड़ा था। हर तरफ हथियारों की चमक, नेजों की कितारें और जुल्म के साए थे। सबके दिल जानते थे कि हक इमाम हुसैन के साथ है, मगर जालिमों को खून चाहिए था। जिसको मेरे मुकाबले में भेजना चाहते हो भेजो। इराक के बहादुर मेरी बहादुरी के किस्से सुनाते हैं। मिस्र और रोम में मेरा नाम मशहूर है। जो मेरे मुकाबले दिलेरी से आता है, मेरी तलवार उसे काट कर रख देती है। किसी का सर जीन तक चीर दिया गया, किसी को नेजे पर उठाकर जमीन पर पटक दिया गया, किसी के सीने को पार कर दिया गया। तारीख आलम में हमारी नामर्दी का यह वाकया हमारी रुसवाई के तौर पर आइंदा नस्लों को बताया जाए। आप रज़ियल्लाहु तआला अन्हु रब के हुजूर सजदे में चले जाते हैं, फिर इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। नाज़रीन, वेब सीरीज का नाम है दास्ताने करबला। करबला का मैदान 10 मुहर्रमुल हराम। अहले बैत के जवान एक एक करके राह हक में कुर्बान हो चुके हैं। अब इमाम आली मकाम हजरत इमाम हुसैन रजी अल्लाह तआला तन्हा रह गए हैं, और आपके एक शहजादे हजरत इमाम ज़ैनुल आबिदीन रजी अल्लाह तआला जो शदीद बीमारी और कमजोरी में मुबतला है। नाज़रीन, बीमारी, सफर की थकन, 3 दिन की भूख और प्यास और मुसलसल मुसीबतों ने हजरत इमाम ज़ैनुल आबिदीन रजी अल्लाह तआला को इस कदर कमजोर कर दिया था कि आपका जिस्म मुबारक कांप रहा था। मगर हिम्मत का आलम यह था कि जब अपने बाबा जान को तन्हा देखा तो खैमे से बाहर तशरीफ लाए और मैदान जंग में जाने के लिए आगे बढ़ने लगे। ये मंजर देखकर इमाम हुसैन रजी अल्लाह तआला अन्हु ने फरमाया, बेटा वापस आ जाओ, मैदान में जाने का इरादा ना करो। मैं अपने अजीज व अकारिब, खानदान, खुद्दाम, गुलाम सबको राह हक में कुर्बान कर चुका। अल्हम्दुलिल्लाह इन तमाम मुसीबतों को अपने नाना जान सल्लल्लाहु तआला वसल्लम के सदके सब्र और रिजा के साथ बर्दाश्त किया है। अब मैं खुद अपना सर राह खुदा में पेश करने के लिए तैयार हूं। फिर आप रजी अल्लाह तआला ने अपने बीमार बेटे की तरफ मोहब्बत भरी निगाह से देखा और फरमाया, ए नूरे नजर, मेरी तुमसे बहुत उम्मीदें वाबस्ता है। मेरे बाद अहले बैत को वतन कौन पहुंचाएगा? खवातीन की हिफाजत कौन करेगा? मेरी अमानतें किसके हवाले की जाएंगी? कुरान करीम की हिफाजत कौन करेगा? मेरी नस्ल किससे चलेगी? हुसैनी सादात का सिलसिला किससे जारी होगा? ये तमाम जिम्मेदारियां तुम्हारे सुपुर्द की जाती हैं। मेरे बाद तुम ही मेरे जानशीन होगे, इसलिए तुम्हें मैदान में जाने की इजाजत नहीं। नाज़रीन, हजरत इमाम ज़ैनुल आबिदीन रज़ी अल्लाह तआला अन्हु ने अर्ज किया, मेरे भाई तो जान निसारी की सआदत पा चुके, अब मैं भी इस कुर्बानी के लिए तड़प रहा हूं। मगर इमाम आली मकाम रजी अल्लाह तआला अन्हु ने आपकी दरखास्त कबूल ना की और खुद मैदान जंग के लिए तैयार हो गए। आप रजी अल्लाह तआला अन्हु ने इमाम रसूल सल्लल्लाहु अलैहि वसल्लम सर पर बांधा, सैयदुश शौदा हजरत अमीर हमजा रजी अल्लाह तआला अन्हु की ढाल पुश्त पर सजाई, मौला अली शेर खुदा की जुल्फिकार तलवार साथ ली और फिर घोड़े पर सवार हो गए। नाज़रीन, ये वो लम्हा था जब अहले बैत की बेबसी अपनी इंतहा को पहुंच चुकी थी। हजरत सकीना रजी अल्लाह तआला अन्हा अपने बाबा जान का आखिरी दीदार कर रही थी। खैमों में सिसकियां बुलंद थी, आंखों से आंसू रवां थे, क्योंकि सब जानते थे कि अब ये जलवे चंद लम्हों के मेहमान हैं। इमाम हुसैन रजी अल्लाह तआला अन्हु मैदान जंग में तशरीफ लाए। सामने दुश्मन का लश्कर पहाड़ों की तरह खड़ा था। हर तरफ हथियारों की चमक, नेजों की कितारें और जुल्म के साए थे। आप रजी अल्लाह तआला अन्हु ने मैदान में पहुंचकर खुतबा इरशाद फरमाया, हम्दो सलात के बाद फरमाया, ऐ लोगो, अल्लाह अज़्ज़वजल से डरो, वही जान देने वाला और जान लेने वाला है। अगर तुम अल्लाह पर ईमान रखते हो और मेरे नाना जान हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम को मानते हो तो कयामत के दिन से डरो, जब मीजान अदल कायम होगा, आमाल का हिसाब होगा और मेरे वालिदैन महशर में अपनी औलाद के बेगुनाह खूनों का मुतालबा करेंगे। प्यारे आका अलैहिस्सलाम, जिनकी शफात गुनाहगारों की मगफरत का जरिया है, और तमाम मुसलमान जिनकी शफात के उम्मीदवार हैं, वो तुमसे मेरे और मेरे जानसारों के खून नाहक का बदला तलब फरमाएंगे। तुम मेरे अहलो अयाल, अजीजो अकारिब, असहाब और गुलामों में से 70 से ज्यादा अफराद को शहीद कर चुके हो और अब मेरे कत्ल का इरादा रखते हो। खबरदार हो जाओ, दुनिया का ऐश ہمیشہ رہنے والا نہیں۔ ناظرین، امام حسین رضی اللہ تعالیٰ عنہ کی زبان مبارک سے یہ الفاظ سن کر کوفیوں میں سے بہت سے لوگ رونے لگے۔ سب کے دل جانتے تھے کہ حق امام حسین کے ساتھ ہے، مگر شمر اور اس جیسے سن دلوں پر ان کی نصیحتوں کا کوئی اثر نہ ہوا۔ انہوں نے کہا، یہ گفتگو چھوڑ دیجئے اور ابن زیاد کے پاس چل کر یزید کی بیعت کر لیجئے، پھر کوئی آپ سے جنگ نہیں کرے گا، ورنہ جنگ کے علاوہ کوئی راستہ نہیں۔ ناظرین، امام علی مقام رضی اللہ تعالیٰ تو پہلے سے ہی اس جواب سے واقف تھے۔ یہ خطبہ تو فقط آپ نے اتمام حجت کے لیے دیا تھا، تاکہ قیامت کے دن کوئی یہ نہ کہہ سکے کہ ہمیں سمجھایا نہیں گیا تھا۔ پیارے آقا علیہ الصلوۃ والسلام کے نواسے خاتون جنت حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہا کے لخت جگر، بھوک پیاس تنہائی اور اپنے پورے خاندان کی شہادت کا غم دل میں لیے 20,000 کے لشکر کے سامنے کھڑے تھے، بار بار فرما رہے تھے، میں جنگ کے ارادے سے نہیں آیا اور اس وقت تک بھی ارادہ جنگ نہیں ہے، اب بھی موقع دو تو واپس چلا جاؤں، مگر ظالموں کو خون چاہیے تھا۔ جب امام علی مقام رضی اللہ تعالیٰ عنہ نے دیکھ لیا کہ یہ لوگ خون ناحق بہانے سے باز نہیں آئیں گے، تو وہ فرمایا، جس کو میرے مقابلے میں بھیجنا چاہتے ہو بھیجو۔ اب یزید لشکر کے وہ مشہور بہادر میدان میں آنے لگے جنہیں مشکل وقت کے لیے بچا کر رکھا گیا تھا۔ انہی میں سے ایک بدبخت تلوار لہراتا ہوا آیا اور آتے ہی امام پر حملہ کرنے کے لیے ہاتھ اٹھایا، مگر ابھی وار مکمل بھی نہیں ہوا تھا کہ امام حسین رضی اللہ تعالیٰ عنہ کی ضرب حیدری چلی اور اس کا سر جسم سے جدا ہو کر دور جا گرا۔ پھر دوسرا شخص غرور سے بھر کر میدان میں آیا اور چیخ کر کہنے لگا، شام و عراق کے بہادر میری بہادری کے قصے سناتے ہیں، مصر و روم میں میرا نام مشہور ہے، آج تم میری طاقت دیکھو۔ ناظرین، لشکر اس کی باتیں سن کر خوش ہو رہا تھا، انہیں گمان تھا کہ بھوک پیاس اور غم نے امام حسین کو کمزور کر دیا ہوگا، مگر جب وہ شخص قریب آیا تو امام نے فرمایا، تو مجھے نہیں جانتا، جو میرے مقابل دلیری سے آتا ہے میری تلوار اسے کاٹ کر رکھ دیتی ہے۔ شامی جوان یہ سن کر اور تیش میں آیا اور بجائے جواب کے حضرت امام پر تلوار کا وار کیا۔ آپ رضی اللہ تعالیٰ عنہ اس کے وار سے بچ کر اس کی کمر پر اپنی تلوار سے ایک زوردار وار کرتے ہیں، جس کے بعد اس کا جسم کٹتے ہوئے ایسا محسوس ہوتا ہے جیسے کوئی کھیرا تھا جو آسانی سے کٹ گیا۔ ناظرین، اسی طرح یزیدی لشکر کے ایک کے بعد ایک بہادر میدان میں آتے رہے، مگر جو آیا ایک ہی وار میں انجام کو پہنچا دیا گیا۔ کسی کا سر زین تک چیر دیا گیا، کسی کو نیزے پر اٹھا کر زمین پر پٹک دیا گیا، کسی کے سینے کو پار کر دیا گیا۔ اسی طرح یزیدی لشکر میں لاشوں کے انبار لگتے چلے گئے، ہر طرف خوف اور چیخو پکار پھیل گئی۔ لوگ کہنے لگے، اگر یہی انداز رہا تو حیدر کا یہ شیر پورے کوفے کے بچوں کو یتیم اور عورتوں کو بیوہ بنا دے گا۔ پھر فیصلہ کیا گیا کہ ایک ایک کر کے مقابلہ کرنا ممکن نہیں ہے، اس نے چاروں طرف سے حملہ کیا جائے۔ اب ہر طرف سے تیروں، تلواروں اور نیزوں کی بارش شروع ہو گئی۔ اس کے باوجود امام حسین رضی اللہ تعالیٰ عنہ جس طرف گھوڑا دوڑاتے، صفوں کی صفے چیر ڈالتے۔ ناظرین، دشمن حیران تھے کہ اس بھوکے پیاسے تنہا انسان میں یہ طاقت کہاں سے آ رہی ہے۔ یہ دیکھ کر ابن سعد اور اس کے مشیروں کو بہت ٹینشن ہوئی کہ اکیلے امام حسین کے مقابل ہزاروں کی جماعت بے فائدہ ہے۔ تاریخ عالم میں ہماری نامردی کا یہ واقعہ ہماری رسوائی کے طور پر آئندہ نسلوں کو بتایا جائے گا، اس سے بچنے کے لیے کوئی پلان بنانا پڑے گا۔ پھر مشورے سے یہ طے کیا گیا کہ ایک ایک کر کے لڑنے سے جنگ میں ہماری ساری فوج بھی اس ہاشمی شیر سے مقابلہ نہیں کر سکتی، ہمیں ایک ساتھ چاروں طرف سے امام حسین پر تیروں کا حملہ کرنا پڑے گا۔ اب امام حسین رضی اللہ تعالیٰ عنہ پر چاروں طرف سے تیروں کی بارش ہوتی ہے، کسی بھی قریب آنے کی ہمت نہیں ہوتی، سب دور سے تیر برسا رہے ہیں۔ کچھ ہی دیر میں آپ رضی اللہ تعالیٰ عنہ کا جسم مبارک تیروں کے حملوں سے بری طرح زخمی ہو گیا، تیر اندازوں کے گروپ ہر طرف سے آپ پر تیر برسا رہے تھے۔ تیروں کے زخموں سے آپ رضی اللہ تعالیٰ عنہ کا گھوڑا اتنا شدید زخمی ہو گیا کہ اب مزید آگے بڑھنے کی اس میں بھی طاقت نہ رہی۔ اس وجہ سے امام علی مقام رضی اللہ تعالیٰ عنہ کو ایک جگہ ٹھہرنا پڑا۔ آپ ٹھہر گئے، مگر تیروں کی برسات اب بھی جاری ہے، آپ کا جسم مبارک زخموں سے بھر چکا ہے۔ اسی دوران ایک تیر آپ رضی اللہ تعالیٰ عنہ کی پیشانی پر لگتا ہے۔ ناظرین، یہ وہی پیشانی ہے جس پر پیارے آقا علیہ الصلوۃ والسلام بوسہ دیا کرتے تھے۔ ظالموں نے اسی پیشانی کو تیر سے گھائل کر دیا، جس کے بعد امام رضی اللہ تعالیٰ کو چکر آ گئے اور آپ گھوڑے سے نیچے تشریف لے آئے۔ آپ رب کے حضور سجدے میں چلے جاتے ہیں، اپنی زندگی کا آخری سجدہ، وہ سجدہ جس پر زمین کربلا فخر کرتی ہے۔ اسی حالت میں ایک شخص آپ پر نیزے سے حملہ کرتا ہے اور آپ اسی سجدے کی حالت میں 10 محرم الحرام 61 ہجری میں جمعہ کے روز اپنے پورے خاندان کو راہ حق میں قربان کرتے ہوئے خود بھی قربان ہو جاتے ہیں۔ اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُ۔ ناظرین، ظلم کی یہ داستان ابھی ختم نہیں ہوئی تھی۔ یزیدیوں نے امام پاک کے سر مبارک کو جسم سے جدا کرنا چاہا، نظر ابن خرشہ نامی ایک بدبخت آگے بڑھا، مگر امام کی ہیبت سے اس کے ہاتھ کانپنے لگے، تلوار ہاتھ سے گر گئی۔ پھر خولی ابن یزید یا شبل ابن یزید آگے بڑھا اور امام حسین رضی اللہ تعالیٰ عنہ کے سر اقدس کو تن مبارک سے جدا کر دیا۔ پھر امام عالی مقام اور تمام شہداء کے سروں کو اہل بیت کے ساتھ شبر کی نگرانی میں یزید کے پاس دمشق بھیجا گیا۔ بعد میں یزید نے اہل بیت کو حضرت امام زین العابدین کے ساتھ مدینہ طیبہ روانہ کیا، اور حضرت امام حسین رضی اللہ تعالیٰ کا سر مبارک آپ کی والدہ ماجدہ حضرت خاتون جنت رضی اللہ تعالیٰ عنہا یا حضرت امام حسن رضی اللہ تعالیٰ کے پہلو میں دفن کیا گیا۔ ناظرین، آج ہم نے شہادت امام حسین رضی اللہ تعالیٰ کا واقعہ سنا، شہادت کے بعد کیا ہوا یہ جانیں گے انشاءاللہ اگلے ایپیسوڈ میں۔ تب تک کے لیے ہمیں اجازت دیجئے، اپنی دعاؤں میں یاد رکھیے گا، یہ واقعات بڑے دل خراش ہیں مگر بہت کچھ ہمیں سکھاتے ہیں۔ آخری وقت سجدہ ہے، کربلا کے میدان میں نمازیں ہیں، دعائیں ہیں، شکوہ نہیں ہے، اور آج ہم اپنے گھروں میں نمازیں قضا کر دیتے ہیں۔ ایک طرف تو ہم کہتے ہیں کہ ہم کربلا والوں کے غلام ہیں، پنجتن کے غلام ہیں، کربلا والوں نے تو ایک نماز بھی کربلا میں تلواروں کے سائے میں قضا نہ کی، ہم کیسے غلام ہیں اگر ہماری نماز قضا ہوتی ہے؟ ضرور سوچئے گا۔ اگلے ایپیسوڈ میں پھر آپ سے بات ہوتی ہے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ واللہ تو نے میرے سردار کو قتل کر ڈالا، میرے خاندان کا نشان مٹایا، میری شاخیں کاٹ دی، اگر اس سے تیرا دل ٹھنڈا ہو سکتا ہے تو ہو جائے۔ قدر و شان اہل بیت۔